अस्सलाम वालेकुम, आप देख रहे हैं जियो न्यूज पर, लेकिन मैं हुसाना बुच्चा। खबरें तो बहुत हैं, इश्यूज भी अनगिनत हैं, लेकिन हर इशू के पीछे कोई ना कोई सदेबाब है और कोई ना कोई रीजन है। लेकिन एक ऐसा इशू है जिस पर अब तक मीडिया की नजर नहीं पड़ी, ना ही उसे इतना उजागर करके सामने लाया गया है, और वो इशू है बलोचिस्तान का। बलोचिस्तान का एक इशू ऐसा है जो कि एक बहुत ही लंबी महरूमियों की दास्तान बयान करता है। इस दास्तान और इसके पीछे क्या अनासर है कि इतनी महरूमियां इस बलोचिस्तान, इस सूबे का मुकद्दर बनती आई हैं, इस पर हम आज बात करने की कोशिश करेंगे। सबसे पहले शुरू करें तो हम देखते हैं कि इस कायनात का जो सबसे खूबसूरत लफ्ज है वो शायद माँ है, और वतन भी तो माँ ही की तरह होता है। तपती धूप में घनी छांव की तरह, मुश्किल घड़ी में गमगुसार की मानंद, और गमगीन लम्हात में आगोश में छुपाने को तैयार। लेकिन जिस धरती पर माओं के बेटे महफूज ना हों, जहां बहनें अपने भाइयों का और सुहागनें शोहरों का गम आंखों में बसाए बूढ़ी हो जाएं, वहां अगर जवान सीनों में नफरत के अलाव भड़कने लगें या लोग असलहा उठा लें, तो कसूर किसका है? तुझको कितनों का लहू चाहिए ए अर्ज़े वतन, जो तेरे आरज़े बेरंग को गुलनार करें। कितनी आहों से करेजा तेरा ठंडा होगा, कितने आंसू तेरे सहराओं को गुलजार करें। हम बात कर रहे हैं पाकिस्तान के सबसे बड़े सूबे बलोचिस्तान की, जहां बद अमनी, खूनरेजी और अलहकी पसंदी की आग भड़कता हुआ अलाव बन रही है। लेकिन अरबाब इख्तियार और सियासी कुवतें रेत में सर छुपाए सब अच्छा होने का राग अलाप रहे हैं। खान ऑफ कलात मीर अहमद यार खान ने 1947 में कायदे आजम मोहम्मद अली जिना की दरख्वास्त पर पाकिस्तान में शमूलियत का फैसला किया था, लेकिन तय ये हुआ था कि दिफा, करंसी, खारजा उमूर और खजाना के शोबे वफाक के पास ही रहेंगे, जबकि दीगर तमाम मामलात पर सूबे का कंट्रोल होगा। लेकिन कायदे आजम की वफात के बाद और वन यूनिट के कयाम से जो बिगाड़ शुरू हुआ, उसे आज तक रोका नहीं जा सका। बलोचिस्तान के मरी कबाइल ने 1958 में अलहदगी की तहरीक शुरू की, लेकिन फौजी ऑपरेशन के जरिए जल्द ही इस पर काबू पा लिया गया। इसके बाद 1970 में जुल्फिकार अली भुट्टो ने बलोचिस्तान की असेंबली को तहलील कर दिया और बलोचिस्तान के मरी कबाइल के खिलाफ दूसरी फौज कशी की गई। इस वक्त मीर हजार मरी और बलोच पीपल्स लिबरेशन फ्रंट ने बगावत की कोशिश की, लेकिन फौजी कार्रवाई के बाद सैकड़ों बलोच अफगानिस्तान की जानिब फरार हो गए। 1953 में बलोचिस्तान के इलाके सुई में कुदरती गैस के वसी जखायर दरियाफ्त हुए, लेकिन खुशहाली का सबब बनने वाली ये मादनी दौलत बलोचिस्तान के एहसास से महरूमी को मजीद बढ़ा गई। सिंध से निकलने वाली गैस पर सूबे को मिलने वाली रॉयल्टी 2.4 यूएस डॉलर पर मिलियन टन बीटीयू है, जो तकरीबन 300 रुपए बनती है। पंजाब को मिलने वाली रॉयल्टी तकरीबन 80 रुपए है, जबकि बलोचिस्तान को ये रॉयल्टी सिर्फ 36.65 रुपए फी मिलियन बीटीयू के हिसाब से दी जाती है। बलोचिस्तान में बसने वाले कबाइल में मरी और बुकी नुमाया हैसियत के हामिल हैं। कहा जाता है कि मरी कबाइल के बाज रहनुमाओं में शुरू ही से अलहदगी पसंदी के जरासीम मौजूद थे, लेकिन बुकटी कबाइल पाकिस्तान में रहते हुए हुकूक की बात करते थे। बुकटी कबाइल के सरबराह नवाब अकबर खान बुकटी बलोचिस्तान के वजीर आला और गवर्नर भी रहे, लेकिन 26 अगस्त 2006 को जनरल परवेज मुशर्रफ के दौर में बलोचों के इस बुजुर्ग रहनुमा को फौजी ऑपरेशन में हलाक कर दिया गया। इस वाकये के बाद से आज तक बलोचिस्तान में अमन कायम नहीं हो सका। बम हमले, बारूदी सुरंगों के धमाके, बेनाम लाशें और आए दिन होने वाले अगवा के वाकयात ने सूबे को आतिशपशा बना रखा है। लेकिन अफसोस की बात यह है कि न सिर्फ सियासी जमातें मुजरमाना गफलत से काम ले रही हैं, बल्कि हर इशू को उठाने वाला मीडिया भी इस कौमी मसले पर जबान पर ताले डाले बैठा है। रिपोर्ट्स के मुताबिक पिछले 8 माह के दौरान बलोचिस्तान के मुख्तलिफ इलाकों से गोलियों से छलनी 121 तशद्दुद ज़दा लाशें मिल चुकी हैं, जबकि 1300 से ज्यादा अफराद अभी तक लापता हैं। बलोचिस्तान का एक और बड़ा मसला एफसी और इंटेलिजेंस एजेंसीज की कार्रवाइयां बताई जाती हैं, जिस पर बलोच अवाम, अदलिया और सूबाई हुकूमत की जानिब से भी आवाज उठाई जाती रही है। मिसिंग पर्सन केस में सुप्रीम कोर्ट ने हुक्म दिया कि इंटेलिजेंस एजेंसीज हुकूमत और अदलिया को जवाब दे हैं। मीडिया रिपोर्ट्स के मुताबिक बलोचिस्तान बदमनी की पुश्त पनाही अलहदगी पसंद रहनुमा ब्रामदाग बुकटी और हरबियार मरी कर रहे हैं। ये दोनों रहनुमा इस वक्त जिला वतनी की जिंदगी भी गुजार रहे हैं। ब्रामदाग बुकटी कुछ अरसा पहले तक अफगानिस्तान में मौजूद थे, लेकिन अब वो स्विट्जरलैंड में कयाम पजीर हैं, जबकि हरबियार मरी बरतानिया में जिला वतनी की जिंदगी गुजार रहे हैं।
बातचीत से तो कहते हैं ना, हर चीज हल हो सकती है, मुजाकरात हो सकते हैं, नेगोशिएशन, आपने खुद लफ्ज इस्तेमाल किया है, तो हु वुड यू नेगोशिएट?
मैं कॉन्स्टेंटली कहता हूँ कि मैं नेगोशिएट करने को तैयार हूँ। मैं ये कहता हूँ जो रूल कर रहा है उस मुल्क सीरियसली, जो वहाँ तबाही भी मचा रहा है और रूल भी कर रहा है और सब कुछ उसके कंट्रोल में, वही हो गया, उसका गेस करना पड़ेगा।
پچھلے سال جنوری میں یہ انٹرویو میں نے ہی لیا تھا اپنے پروگرام کرائسس سیل کے لیے لندن میں ہربی آر مری کے ساتھ، اور انہوں نے اس وقت بھی کہا تھا کہ نیگوسیشنز ہو سکتی ہیں اور انہی سے ہو سکتی ہیں جو زیادہ طاقتور ہیں، اور اگر ہم بات کریں تو سیاستدانوں کی انہوں نے بات نہیں کی تھی بلکہ پاکستان کی سب سے بڑی قوت سے مذاکرات کرنے کے لیے ایک طرف سے اشارہ ضرور ملا تھا، لیکن دھواں وہیں ہوتا ہے جہاں آگ ہوا کرتی ہے۔ اگر بلوچستان میں ایک جانب سے کچھ ہو رہا ہے تو یقیناً دوسری جانب سے بھی کچھ مسائل ضرور ہوں گے، لیکن کیا ہم نے ان مسائل کو سیاسی اور جمہوری انداز میں حل کرنے کی کوشش کی ہے؟ کیا آج تک قومی رہنماؤں نے بلوچستان ایشو کو قومی معاملہ سمجھا ہے؟ یہی جاننے کے لیے آج ہم بات کریں گے اپنے پروگرام میں، لیکن پہلے لیں گے ایک بریک، اور بریک کے بعد واپس جب آئیں گے تو بات کریں گے بلوچستان کی محرومیوں کی داستان کی، یہ ایشو کہاں سے شروع ہوتا ہے اور کہاں آ کر ختم ہوگا، اس پر بات کریں گے آج کے پروگرام میں، اس لیے ہمارے ساتھ رہیے۔ جانا ہے تو کیا کیا جائے، اسی پر ہم بات کریں گے۔ آج ہمیں جوائن کیا ہے ہربی آر مری صاحب نے آل دا وے فرام لندن، بہت بہت شکریہ ہربی آر صاحب، بلوچ نیشنلسٹ لیڈر ہیں۔ اور دوسری طرف ہمارے ساتھ ہیں حاصل بزنجر صاحب، بہت شکریہ حاصل بزنجر صاحب، آپ نے جوائن کیا، بلوچستان میں آپ کا بہت بڑا سٹیک ہے۔ اور لگاری صاحب ہمیں جوائن کریں، نذیر لگاری صاحب، ایڈیٹر عوام، بہت بہت شکریہ آپ تینوں کا۔ سب سے پہلے آپ سے شروع کرتے ہیں ہربی آر صاحب، میری آپ سے غالباً جنوری 2010 میں بات ہوئی تھی، ہم روبرو بیٹھ کے ہم نے بات کی تھی بلوچستان کے مسئلے پر، اس وقت جو آپ کے لہجے میں غصہ تھا، ایک شدت تھی، آپ سمجھتے ہیں اس میں ایک سال بعد کمی آئی ہے یا بڑھ گیا ہے یہ غصہ؟
میرا خیال ہے بڑھ گیا ہوگا، میرا ایک ہی ڈیمانڈ ہے، آزادی، آزاد بلوچستان۔
حاصل بزنجر صاحب، آئی لائک ٹو ریسپونڈ ٹو دیٹ۔
جی دیکھیں، ہر بار صاحب کا بھی اپنا ایک پوائنٹ آف ویو ہے، اپنا ایک اوپینین ہے، ہمارا ایک اپنا پوائنٹ آف ویو ہے، اپنا اوپینین ہے۔ وی آر ورکنگ ود فیڈریشن، ہم اس فیڈریشن کے اندر رہ کے بلوچ رائٹس کی بات کرتے ہیں، وہ انڈیپینڈنس کی بات کرتے ہیں، مگر اس وقت جو مسئلہ ہمیں درپیش ہے وہ ہے اس وقت نوجوانوں کا، کہ دیکھیں کوئی آزادی کی بات کرتا ہے یا وہ کوئی احتجاج کر رہا ہوتا ہے، اسٹیٹ کا کچھ اپنی رسپانسبلٹیز ہوتی ہے، اگر اسٹیٹ بھی وہی رویہ اختیار کرے جو عام شہری کرتے ہیں، اگر لوگ ایک دوسرے کو مار رہے ہیں اور اسٹیٹ بھی شریک ہو کے اسی طرح لوگوں کو مارنا شروع کر دے، تو اس کے بعد تو اس کی رسپانسبلٹی اسٹیٹ کی ختم ہو جاتی ہے، پھر اسٹیٹ میں اور کرمنلز میں فرق نہیں پڑتا۔ اب جس طرح اس وقت تقریباً 140 سے 160 کے درمیان یوتھ، نوجوان لڑکوں کو جو کالجز یونیورسٹیز کے اسٹوڈنٹس ہیں، ان کو گولی مار کے ان کی لاش کو آپ پھینک دیتے ہیں، اور جب کورٹ میں آپ کو پوچھا جاتا ہے تو آپ کا جواب یہ ہوتا ہے کہ جی ہمارا ان سے کوئی تعلق نہیں ہے۔ اور یہاں تک کہ خود بلوچستان گورنمنٹ کی جو نمائندہ ہے، اس کو جب سپریم کورٹ میں طلب کیا گیا، جب سپریم کورٹ نے اس سے پوچھا، تو اس نے سپریم کورٹ میں جو حکومت کا نمائندہ تھا، ایڈوکیٹ جنرل ہوتا ہے میرے خیال میں، اس نے یہ کہا کہ جی بلوچستان میں جو کچھ ہو رہا ہے وہ ہمارے کنٹرول میں نہیں ہے، وہ ایف سی اور وہاں کا جو کور کمانڈر ہے وہ ان کے کنٹرول میں ہے، اور ہمارا اس سے کوئی تعلق نہیں ہے۔ اور اسی بات پہ بعد میں اس ایڈوکیٹ جنرل کو جو ہے غریب کو نکال بھی دیا گیا۔ اب اگر آپ کی انٹیلیجنس آرگنائزیشن یہ کرنا شروع کر دے کہ وہ لوگوں کو مار کے ان کی لاشیں پھینک دیں، کسی کتے نے کاٹا ہے، کسی کا آنکھ کسی کوے نے نکالا ہے، تو اس کے بعد ظاہر ان نفرتوں میں تو جو اضافہ ہوگا کمی تو نہیں ہوگی۔
لگاری صاحب، بلوچستان کا مسئلہ آپ کے سامنے ہے، جس طرح سے حاصل بزنجر صاحب بھی کہہ رہے ہیں کہ کوئی احتجاج کرے یا کوئی آزادی کی بات کرے، اگر آپ کو گرا بھی گزرتی ہے تب بھی آپ اس کو مارنے کا حق نہیں رکھتے، اور اس طرح سے نہیں، اسٹیٹ پروٹیکٹ کرتا ہے، کیا کر رہا ہے اس وقت اسٹیٹ؟
دیکھیں جو بتایا ہے میر حاصل بزنجر نے وہ کافی ہے، اور اسٹیٹ اپنی ذمہ داری کا ثبوت نہیں دے رہی ہے۔ اسٹیٹ ریاست جو ہے وہ ماں ہوتی ہے، وہ اپنا ماں کا کردار ادا نہیں کر رہی ہے، کوئی سوتیلی ماں کا یا کسی اور رشتے کا ساتھ دے رہی ہے یا وہ اور ثبوت دے رہی ہے۔ ایک یہ ایشو ہے، میں پچھلے دنوں کوئٹہ میں تھا، بلوچستان میں تھا، میں نے خوف دیکھا، میں نے دہشت دیکھی، میں نے لوگوں کے چہروں پر لکھی ہوئی سوالات دیکھے، ان کے ذہنوں میں اور ان کے دلوں میں اور ان کے دماغ میں اور ان کے نظروں میں سوالات کی بچھاڑ ہے اور خوف ہے اور دہشت ہے، لوگ سہمے ہوئے ہیں، لوگوں پر جبر مسلط کر دیا گیا ہے، ریاست نے ذمہ دار ریاست کا ثبوت نہیں دیا ہے، اور اس نے لوگوں کو اپنے لوگ نہیں سمجھا ہے، اور لوگوں کے بارے میں اس کا کوئی ایسا رویہ نہیں ہے کہ وہ ایشو کو حل کرنا چاہتی ہے۔ وہ مسئلے کو خراب کرنا چاہتی ہے. اور یہ آج کا رویہ نہیں ہے, بلوچستان کے ساتھ تو اس کا رویہ پچھلے 62 سال سے یہی چلا آ رہا ہے کہ ان کو کنسیڈر نہیں کرنا ہے, ان کے ساتھ بات نہیں کرنی ہے, ان کو صرف آپریشن کے ذریعے سیدھا کرنا ہے. بلوچوں کو گزشتہ 60 سال میں 62 سال میں جس طرح کا رویہ اختیار کیا گیا ہے, یہ میں حاصل کو سلام کرتا ہوں کہ وہ آج بھی کہہ رہا ہے کہ ہم اس فیڈریشن کے اندر رہ کر بات کرتے ہیں. اور باقی لوگ بھی جو رہ رہے ہیں, جو ساتھ ہیں, جو فیڈریشن کا ساتھ دے رہے ہیں, فیڈریشن کو اپنی حالت پر غور کرنا چاہیے, اس کو لوگوں کو دیوار کے ساتھ نہیں لگانا چاہیے, اسے چاہیے کہ لوگوں کے ساتھ ڈائیلاگ کرے, بیٹھے, بات کرے. لوگ کوئی اجنبی نہیں ہے, لوگ نہیں, یہ بلوچوں کے بارے میں یہ نہ سوچا جائے کہ بلوچ صرف اس بلوچستان کی
کس سے بات کریں. لگاری صاحب کس سے بات کریں, ایف سی کہتی ہے ہم نہیں کرتے, کوئی ہماری وردی پہن کے اٹھا لیتا ہے لوگوں کو, آپ بتائیں نا کس سے بات کریں. ہر بار مری صاحب ملک میں نہیں ہے, بات نہیں کرنا چاہتے.
میں کہہ رہا ہوں نہیں کر رہی ہے, ایف سی نہیں کر رہی ہے, فوج نہیں کر رہی ہے, صوبائی حکومت نہیں کر رہی ہے, وفاقی حکومت نہیں کر رہی ہے, جو بھی کر رہا ہے اس کی ذمہ دار حکومت ہے, اس کی ذمہ دار فوج ہے, اس کی ذمہ دار ایف سی ہے, اس کی ذمہ دار صوبائی حکومت ہے, اس کی ذمہ دار وفاقی حکومت ہے. وہ خود تلاش کرے اور اس مسئلے کو حل کرے, حل کرنا اس کی ذمہ داری.
اور وہ کہتے ہیں کہ ہر بہار مری صاحب ذمہ دار ہیں, وہ کہتے ہیں انڈیا ذمہ دار ہے, وہ کہتے ہیں برامداد بکٹی ذمہ دار ہے. بتائیے ہر بہار صاحب.
میں کہوں گا کہ بنگلہ دیش میں بھی ضرور میں نے کیا ہوگا, 2 ملین لوگوں کو بھی میں نے ضرور مارا ہوگا, وہ 2 لاکھ عورتوں کا جو عصمت دری ہوا وہ بھی ہمارے لوگوں نے کیا ہوگا. تو یہ سارا پاکستان کا پہلے کیا ہوا, یہ سب ہمیں پاکستان کا ہسٹری پتا ہے, وہ کیا کرتے ہیں اور ان کا کیا ہتھکنڈے ہیں. رحمان ملک کل کے جا کے کوئٹے میں دب دبا کے بولتا ہے کہ یہ میں اب کرش کروں گا, ماروں گا جو آزادی کا بات کر رہا ہے. اب ہمیں معلوم ہے کون مار رہا ہے اور کون یہ لاشوں کو پھینک رہا ہے, لوگوں کو کیسے شہید کر رہے ہیں. تو اور پاکستان نے تو ہر جگہ میں کی, افغانستان تک پہنچے تھے. اب ہم پہ جو الزامات کر رہے ہیں, ہم بالکل بلوچستان کا آزادی سے میں کبھی دستبردار نہیں ہوں گا. جیسے عادل بزدن جو کہہ رہے ہیں کہ وہ یہ فیڈریشن کا حصہ بننا چاہتا ہے, ان کو لیکن یاد کرنا چاہیے ان کے والد صاحب نے کیا سپیچ کیا تھا آزاد بلوچستان کے پارلیمنٹ میں کہ ہم نہیں ہوں گے پاکستان کا حصہ. اب جو کچھ وہ اپنے والد صاحب کے سوچوں پہ انہوں نے پانی پھیر رہے ہیں یا جو کچھ کر رہے ہیں, جو حرکتیں کر رہے ہیں, ان کا مرضی, لیکن میں سوچ رہا ہوں پاکستان کے ساتھ ہمارا رہنا ناممکن ہے, مشکل نہیں ناممکن ہے, اور ہم رہنا نہیں چاہتے ہیں.
لیکن یہ آزادی کی تاریخ ہم خون سے لکھیں گے, یہ آزادی کی تاریخ ہم یوں خون سے لکھیں گے, یوں معصوم نوجوانوں کے خون سے لکھی جائے گی آزادی.
جو نوجوان بول رہے ہیں پولیٹیکلی مانگ رہے ہیں تو اس کو پاکستان ان کا آپ دیکھیں ان کو شہید کرتے جا رہے ہیں. اور آزادی کے لیے قربانی دینا ہوتا ہے ہر قوم کو, بنگلہ دیش نے بھی دیا. تو میں یہ کہنا چاہتا ہوں کہ آزادی بلوچ کا تاریخ ہے.
ہر بہار صاحب قربانی آپ کے لوگ دے رہے ہیں, آپ نہیں دے رہے, آپ وہاں پہ محفوظ ہیں, میں یہاں پر محفوظ ہوں, لگاری صاحب وہاں پر محفوظ ہیں, آصف بزنجو صاحب یہاں پر اس وقت محفوظ ہیں, مجھے بتائیے تو محفوظ تو ہم سب رہ جائیں گے, آزادی کس کو ملے گی؟
میں آپ کو کہتا ہوں اگر میں سنا بچہ کے بات پہ واپس نہیں آؤں گا, اگر میرا اپنا بلوچ جو میرے لیے یا میرے ہم خیال ہے وہ اگر مجھے کہے آئے تو میں بالکل جانے کو تیار ہوں.
سارے ضلع وطن لیڈرز یہی کہتے ہیں کہ ہم ایک دفعہ ساتھ ہو جائیں گے, آپ لوگ کوشش کرتے رہیے, کافی ضلع وطن لیڈرز یہی بیان دیتے ہیں, آپ بھی یہی کہہ رہے ہیں ہر بہار صاحب؟
میں یہی کہہ رہا ہوں یونٹی بھی ضروری ہے اور ڈٹرمنیشن بھی ضروری ہے, اور ہمیں اپنی یہ جو بلوچ ہے ان کو یہ کہنا ہے کہ پاکستانی فیڈریشن کا بھی خواب چھوڑ دے, سیٹوں کا, وزارت کا, سینٹ کا خواب چھوڑ دے, آئیں بلوچستان کی آزادی کے کاروان کو جوائن کریں. تو وہی کام جو لیبیا میں ہو رہا ہے, جو اور ملک میں ہو, ایجپٹ میں ہو, انشاءاللہ بلوچستان میں بھی بہت انقریب ہوگا.
ٹھیک ہے ہر بہار صاحب, آج کل جو بھی بات کرتا ہے انقلاب کی بات کرتا ہے, اور ایجپٹ اور لیبیا کی بات نہ ہو تو انقلاب کی بات بھی ادھوری رہ جاتی ہے. یہاں پر ہمیں لینی ہے ایک بریک, اور بریک کے بعد ہم اس ڈسکشن کو مزید آگے بڑھائیں گے, اس لیے ہمارے ساتھ رہیے. एंड वेलकम बैक टू लेकिन बलोचिस्तान। हमारा मसला है लेकिन हम इस पर बात नहीं करते, लेकिन आज हमने लेकिन में इस बार बात की है, इसकी कोशिश की है, इस पर कितने हम कामयाब रहे ये तो आप हमें बताएंगे। लेकिन हम मेवे गुफ्तगू थे ब्रेक पे जाने से पहले मीर हासिल खान बिजंजो साहब से, हरबयार मरी साहब से हु जॉइंड अस फ्रॉम लंदन, और नजीर लगारी साहब एडिटर अवाम। वापस चलेंगे उस डिस्कशन की तरफ। और हासिल बिजंजो साहब, आपने गुफ्तगू सुनी थी हरबयार की ब्रेक से पहले, इनकलाब की बातें, वही जोर की बात, वही ताकत की बात, और लोग यूं ही मरते रहेंगे, क्या होगा, आजादी किस तरह मिल पाएगी?
तो जहां तक खैरबार साहब का कहना है, मैं कहता हूं कि उसका अपना पॉइंट ऑफ व्यू है, मेरा अपना पॉइंट ऑफ व्यू है। मेरी जो पार्टी है उसकी एक अपनी पॉलिटिक्स है, उसका अपना एक आईन है, वो अकेला मैं नहीं होता हूं, वो पूरी जमायत है हमारी, और उसकी एक सोच है, हम उसी सोच को रिप्रेजेंट करते हैं। हरबयार साहब उस सोच को रिप्रेजेंट करते हैं, उसको अपनी सोच को रिप्रेजेंट करने का,
अलग अलग सोचों के साथ हल निकल सकता है? एक स्टेक होल्डर ये कहता है तो दूसरे स्टेक होल्डर दूसरे पोल पर खड़ा कुछ और कहता है, मुझे बताइए क्या आप लोग साथ मिलकर नहीं हल निकाल सकते?
देखिए, एक चीज जो मेरी राय है इन तमाम लोगों को, चाहे वो मिलिटेंट ग्रुप्स हैं, अब क्या कर रहे हैं, आप भी जाके किसमें प्रेस क्लब में लोग एहतजाज कर रहे हैं, हम लोग भी उधर जाके असेंबली के सामने एहतजाज कर रहे हैं या प्रेस क्लब में एहतजाज कर रहे हैं। मेरा कहना है कि हम लोग कम से कम एक चीज बना लें कि हम एक प्रेशर डेवलप कर लें एस्टेब्लिशमेंट पे, कि कम से कम ये बुलेट रेडेड जो बॉडीज मिलते हैं, मतलब रोज अखबार में उठा लो कि जी 2 बुलेट रेडेड 5 बुलेट रेडेड बॉडीज पड़े हुए हैं, इसको तो हम प्रेशराइज करके रोके।
लगारी साहब, आप भी जानते हैं इस पाकिस्तान की 63 साल हिस्ट्री को, आप समझते हैं एस्टेब्लिशमेंट को कभी लगाम दी जा सकी है, कभी प्रेशराइज किया जा सका है?
नहीं, इस्टैब्लिशमेंट को कोई लगाम अवाम देते हैं और अवाम दे सकते हैं और अवाम देंगे, लेकिन मुझे अपने अजीज अपने भाई हैरबयार की बात करनी है। मुझे उनके गुस्से का अंदाजा है, मुझे उनके अंदर जो इश्तियाल है उसका भी अंदाजा है, मुझे उनके अंदर जो नाराजगी है उसका भी एहसास है, लेकिन ये तो वफाक के साथ चल रहे थे ना। अभी 2 डिकेड पहले हैरबयार वजीर थे ना, जंगेज वजीर थे ना, गजीन वजीर थे ना, ये काबीना में लोग मौजूद थे ना, असम्बलियों में मौजूद थे। तो वफाक को कोशिश करनी चाहिए थी, रियासती मुक्तदरा को कोशिश करनी चाहिए थी कि इन लोगों को साथ मिलाएं, इनके अंदर मौजूद गुस्से को कम करें, इश्तियाल को कम करें। ये तो नहीं है कि जाकर आप लोगों को हिट करें और आप ऐलान करें कि जी वहां से गोली आएगी कि पता भी नहीं चलेगा कि कहां, और मार दें आप फिर, और आप किसी को भी मार दें, एक तरफ। दूसरी बात, यहां पर 9 तुमंदार हमारे डेरा गाजी खान में है, और उनमें से मेरे ख्याल में कोई तुमंदार जो है वो इस अमल में साथ नहीं है, वो तो अपने आप को सरायकी क्लेम कर रहा है। फिर आप आए मुजफ्फरगढ़ में, वहां पर दस्ती है वो मौजूद है, वहां पर जतोई है वो मौजूद है, आप लैया में जाएं वहां बलोच है, आप रहीम यार खान में जाएं वहां बलोच है, आप बहावलपुर में जाएं वहां बलोच है, आप जैकबाबाद में जाएं वहां बलोच है, आप शिकारपुर में जाएं वहां बलोच है, आप दादू में जाएं वहां बलोच है, आप जाएं अपना कंबर शहदादकोट में वहां, बल्कि यूं भी है कि शहदादकोट में एक भाई बैठा हुआ है वो सिंध का वजीर है, और उसके बिल्कुल आगे बलूचिस्तान में झलमलसी में दूसरा भाई बैठा है वो बलूचिस्तान का गवर्नर है। इस तरह से आप जामशोरों में आ जाएं, एक भांजा जो है वो यहां सिंध में बड़ा बाअसर आदमी है, और उसका मामू जो है वो वजीर आला बलूचिस्तान है। तो इस तरह से लोगों के रिश्ते हैं एक दूसरे के साथ, नाते हैं, ताल्लुक हैं, तारीखी ताल्लुक हैं, ये महज ऐसे रस्मी ताल्लुक नहीं है। सिंध का, बलूचिस्तान का, सरायकी इलाकों का, इवन बाज पंजाब के इलाकों का, और खैबर पख्तूनख्वा के इलाकों का ताल्लुक है, सदियों का ताल्लुक है। हम तोड़ नहीं, मैं जो गुस्से का अंदाजा है हैरबयार के, मुझे उनकी नाराजगी का अंदाजा है, मैं उसको बिल्कुल अच्छी तरह से अंदर से समझ सकता हूं कि किस तरह का उनके अंदर इश्तियार हो सकता है। मुझे उनके भाई की मौत का अफसोस भी है, गम भी है, दुख भी है बालाज का, लेकिन ये लोग तो सदियों से इस तरह से इस ताल पाकिस्तान की रियासत जो है ये 63 साल पहले बनी है, लेकिन ये सारे इलाके यहीं मौजूद थे, इसी जुगराफी में थे, इसी खत्ते में थे, और ये कलाब की बात कर रहे थे। लसबेलात ने तो पहले शमूलियत अख्तियार कर ली थी, खारान ने तो पहले शमूलियत अख्तियार कर ली थी, मकरान ने तो पहले शमूलियत अख्तियार कर ली थी, और ब्रिटिश बलूचिस्तान ने तो पहले शमूलियत अख्तियार कर ली थी। बाकी तो मीर गौस पर विजन जो रह गए थे, जो इख्तलाफ कर रहे थे, या वहां पर जो असम्बली थी वो इख्तलाफ कर रही थी, ये जो कुछ भी हुआ उसको आप दुरुस्त कहें या सही कहें, ये 62 साल पहले का अमल है। ग्वादर हमारे पास नहीं था, हमने 58 में लिया है। तो इन सारी सूरत हाल को, लोगों के तारीखी रिश्तों को आप साथ में रखें, नजर में रखें, आप कैसे जाकर जो है अपना हर बिहार अलग अलग मुल्क लेकर बैठेंगे, जबकि हम पूरे के पूरे यहाँ सिंध बलोचिस्तान सराय के इलाकों के बलोच जो है यहाँ पर इनकी बलोचिस्तान की तादाद से ज्यादा बलोच इधर रहते हैं, हम अलग बैठे होंगे, आप कैसे ये सारा कुछ कर सकते हैं?
हर बिहार साहब आप ठीक है, लड़ाई साहब आपने तो इतना बोल दिया कि मेरे सवाल करने की भी गुंजाइश नहीं है। हर बिहार साहब आप रिस्पॉन्ड करना चाहेंगे?
ये एक बहुत बड़ा ट्रेजेडी जो इन्होंने कहा कि जो पंजाब ने बलोच रियासत का कब्जा किया या सिंध में कुछ चला गया और इलाकों में, वो तो एक दूसरा ट्रेजेडी का ये बात कर रहे हैं जो हमसे हमारा सरजमीन के हिस्से में गए हैं। मैं जो आज जो बलूचिस्तान कहा जाता है उस जमीन को आजाद करने का बात कर रहा हूँ, और जो लोग ये मार रहे वो सारे पीसफुल पॉलिटिकल लोग हैं, पॉलिटिकली इंडिपेंडेंट बलूचिस्तान मांग रहे हैं। और आसिफ बैजिंग जो कह रहे हैं कि आप वो लोग प्रेस क्लब के सामने, ये वो पीसफुल लोग हैं, आसिफ बैजिंग जो जैसे अपने को पीसफुल कहते हैं, ये वही पीसफुल है, बीएसएम स्टूडेंट ऑर्गेनाइजेशन है जो मिलिटेंट नहीं है, मिलिटेंट कोई प्रेस क्लब के सामने नहीं गया, ये बिल्कुल फिर से डिस्टॉर्ट करके बातें कर रहे हैं। तो हकीकत में बलोच अपना आजादी का राह नहीं छोड़ेगा और सारे बलूचिस्तान के कोने कोने से लोग आजादी का डिमांड कर रहे हैं।
आसिफ बैजिंग साहब
जी,
क्या आप हर बिहार की बात सुन रहे हैं? आप क्या कहेंगे?
जी देखिए, हरबियार साहब की अपना मैंने शुरू में कहा था कि अपना पॉइंट ऑफ व्यू है, मेरा अपना पॉइंट ऑफ व्यू है। मैं एक चीज सना, यहाँ जो हमें जो मुश्किल आ जाती है, और इसमें सबसे शायद मुश्किल में पॉलिटिकली हम लोग ही हैं, कि एक साइड पे मिलिटेंट्स हैं जो हमें कहते हैं कि जी आप आजादी की बात क्यों नहीं करते, दूसरी तरफ इंटेलिजेंस ऑर्गेनाइजेशन है, उन दोनों ने एक एक्सट्रीम ली हुई है, और इसके नतीजे में हमारी जो यूथ की इस वक्त जो तबाहकुन सूरत हाल है कि हमारी एजुकेशन तबाह हो चुकी है, हमारे लड़के मारे जा रहे हैं, टीचर्स ने अपने स्कूलें छोड़ दिए हैं, हमारे स्कूल खाली हो चुके हैं। अब मैं तो कहता हूँ बलूचिस्तान आज एक बहुत बुरी सिचुएशन में है। मैं फिर आता हूँ फेडरल गवर्नमेंट की तरफ, मरकजी हुकूमत जिसे बोलते हैं, देखिए इनके साथ सना कंसेप्ट ही नहीं है बलूचिस्तान का। अगर आप इनके किसी जिम्मेदार आदमी से बलूचिस्तान के इलाकों का पूछे, उनको मालूम नहीं है कि वो कहाँ हैं। वो अब समझते हैं कि सारा बलूचिस्तान क्वेटे के अंदर है, क्वेटे से बाहर उनका इसका जो हमारी इस्टेब्लिशमेंट है उसके कोई इन्फॉर्मेशन ही नहीं है, उसका कोई रिश्ता नहीं बनता है, कोई ताल्लुक नहीं बनता है। और दूसरी बात है कि बार बार हमें, मैं जब भी जाता हूं तो मुझे पूछा जाता है कि इस मसले का हल क्या है, क्योंकि ये बुनियादी तौर पे ये जो मसले के हल इस झगड़े को समझते हैं कि जब तक ये जंग चल रही है तो वो ये हॉट टॉपिक बन जाता है, जब ये पीस टाइम आ जाता है तो ये सब बलूचिस्तान को भूल जाते हैं। देखिए बलूचिस्तान में मैं वो खैबर मरी से वो थोड़ा सा होगा, देखिए ये आज की बात नहीं है, 73 में आफ्टर हैदराबाद ट्रिब्यूनल बलूचिस्तान में दो स्कूल ऑफ थॉट मौजूद थे। एक वो लोग थे जिन्होंने कहा कि जी हमें सेल्फ डिटर्मिनेशन, नेशनल राइट्स, विद इन फेडरेशन चाहिए, कुछ वो लोग थे जो कहते हैं कि हमें सेल्फ डिटर्मिनेशन इंक्लूडिंग ससेशन चाहिए। ये एक चीज पहले से मौजूद थी उस दौरान, जैसे लगारी साहब ने कहा कि अहरगार आए, वजीर भी बने, उसके बाद फिर वो दूसरे पाथ पे चले गए। देखिए ये टाइम है पीस का, जब पीस हो तो आप इस मसले को हल करें, उस वक्त तो आप तवज्जो नहीं देते हैं, जब हंगामा शुरू होता है तो आप मारना शुरू कर देते हैं। मसलन नवाब अकबर भुट्टी के शहीद करने से पहले मुझे कोई बताए कि बलूचिस्तान में कोई ऐसा लॉ एंड ऑर्डर का हालात भी नहीं थे, बल्कि बलूचिस्तान पाकिस्तान के तमाम सूबों के मुकाबले में लॉ एंड ऑर्डर के हवाले से सबसे ज्यादा पीसफुल था नवाब भुट्टी के शहीद करने से पहले। और आपने उठा के मुफ्त में जो है एक मुसीबत बलूचिस्तान में कड़ी कर दी, एक 13 साल आदमी को जाके आपने पहाड़ों में जाके शहीद किया, उसके लाश को ताला लगाया। फिर देखिए ये कहते हैं कि जी फिर शुरू कर देंगे जी बाहर से लोग,
मुसीबत खड़ी कर दी लगारी साहब, मुसीबत खड़ी कर दी, किसने मुसीबत खड़ी कर दी? और अब तो दोनों ही अपने अपने स्टांसेस पे, एक तो खामोशी से खड़े हैं, एक बोल रहे हैं हमारे सामने, आप क्या समझते हैं कैसे हल निकलेगा? हल है भी कि नहीं?
ना कोई खामोशी से खड़ा है, ना कोई बोलने वाली बात है, मसला ये है कि हम कोई अलग बात नहीं कर रहे, हम ये कह रहे हैं कि लोगों को शिकायतें हैं, बलूचिस्तान को शिकायतें हैं, बलूचिस्तान के साथ ज्यादती हुई, बलूचिस्तान के खिलाफ 5 ऑपरेशन हुए और मिलिट्री ऑपरेशन, हमारे ہمارے دوسرے لوگوں کے خلاف آپریشن ہو. بلوچستان میں یہاں تک ہوا ہے کہ پیر جو ابھی یہ کہہ رہے تھے کہ پیر سال بزرگ جو تھے نوروز خان کو یہ قسم دے کر قرآن مجید اٹھا کر پہاڑوں سے لے کر آئے نیچے اور کہا کہ ہم آپ کے ساتھ معاہدہ کرتے ہیں, آپ ہمارے ساتھ ڈائیلاگ کریں. ڈائیلاگ کرنے کے لیے وہ نیچے اترو, ان کو گرفتار کر لیا, ان کے بیٹوں کو پھانسی دی, ان کو جیل میں اذیت دے کر مار دیا. بھائی لوگوں کا ٹرسٹ کیسے قائم ہوگا؟ میں یہ کہتا ہوں کہ ٹرسٹ بنانا ہے آپ نے, آپ آپریشن بند کر دیں, خدا کے واسطے اس آپریشن کو بند کریں. یہ کسی مسئلے کا حل نہیں ہے بھائی. آپ کا کردار مشکوک ہے, اسٹیٹ کے اداروں کا مسئلہ موجود ہے, ہمارے پاس ان کی مثالیں موجود ہیں, ان کے آپریشن کے اسٹائلز موجود ہیں. انہوں نے بنگال میں جو کچھ کیا بلوچستان میں وہی کچھ ہو رہا ہے. میرے خیال میں بہت سی باتوں کی سمجھ ہیر بیا کو بھی اور بہت سی باتوں کی سمجھ میر حاصل بدنجو کو بھی ایک بڑے عرصے کے بعد آئے گی کہ الشمس اور البدر یہاں پر بھی موجود ہیں, ہمارے بلوچستان میں بھی, وہاں بھی اس طرح کی کاروائیاں ہو رہی ہیں کہ پتہ نہیں چل رہا ہے. ملٹری بھی بیٹھی ہوئی ہے, کہ ہم نے نہیں مارا, وہ کہہ رہے اینڈ بیچ میں کوئی اور آ کر مار رہا ہے.
سر میں تھوڑا سا مداخلت کروں؟
جی بالکل. آپ
دیکھیں سنا بی بی, جب انہوں نے آغاز حقوق بلوچستان کیا تھا اس دن وزیر اعظم کے بعد جو دوسری اسپیچ تھی وہ میری تھی, تو ہم نے ان کو ایک چیز کہی تھی کہ بابا آج آپ آغاز حقوق بلوچستان کر رہے ہیں, یہ آغاز حقوق بلوچستان آپ کا ڈیلیور نہیں کرے گا, اس کے لیے آپ تین چیزیں بنیادی طور پہلے کریں, جتنے مسنگ پرسنز ہیں ان کو آپ کورٹ میں پیش کریں یا ان کو ریلیز کریں, نواب بگٹی کی کیس کو آپ فلی طور پہ ری اوپن کریں اور اس کو انویسٹیگیٹ کریں, جو لوگ اس میں انوالو ہیں ان کو سزا دیں. تیسرا جو اہم تھا وہ جو نگاری بھائی جو مرغاپ والا واقعہ تھا جس میں لالا منیر غلام محمد اور شیر محمد کو جس طرح مارا گیا, دیٹ واز دا فرسٹ انسیڈنٹ کے تین لاشیں پھینکی گئی وہ ان تینوں کی تھی, دے ور دا لیڈرز آف دیز ینگ پیپل. ہم نے کہا کہ جی اگر آپ یہ کر گئے تو اس کے بعد آپ کے اور بلوچستان کے لوگوں کے درمیان ایک بریجنگ شروع ہو سکتی ہے, مگر اس کا ریورس کیا ہوا کہ آپ اگر اس دن کی اسپیچ نکالیں اور آج کے دن کی جو تعداد ہے نکالیں, یہ لوگوں کو مار کے پینکنا تو اس آغاز حقوق بلوچستان کے بعد شروع ہوا ہے.
ٹھیک ہے لگاری صاحب, آپ کو آپ بتا دیجیے, آپ کچھ کہہ رہے تھے بکور حاصل بزنجو صاحب.
پاکستان کی ریاستی مقتدرہ کے ٹارگیٹس آج تک کوئی نہیں سمجھ سکا ہے کہ بلوچستان میں اپنا بنگال میں آپریشن کیوں کیا گیا, آپ نے بنگال میں جو ہے اس طرح کی صورتحال وہاں تک کیوں لے گئے؟ ایوب خان کہہ رہے ہیں اب تو کھل کر آ گیا ہے نا, ان کی ڈائریوں میں آ گیا ہے, انہوں نے بہت پہلے طے کر لیا تھا کہ بنگال کو الگ کرنا ہے. بھائی آپ نے بنگال کو الگ کرنا تھا تو یہ پشت خون کی کیا ضرورت تھی, آپ ایک نوٹیفیکیشن جاری کر دیتے اور کہہ دیتے کہ جی ہم الگ ہو گئے, اس کو الگ کر دیا ہے ہم نے, آپ کو کون پوچھنے والا تھا؟ اور اب آپ نے ایک نیا سلسلہ اس پاکستان میں, آپ نے 1983 میں سندھ میں آپریشن کیا, ایم آر ڈی کی موومنٹ پر آپ نے شب خون مارا اور تاریخی موومنٹ تھی سندھ کی, آپ نے اس میں اندر لوگوں کو گاؤں گاؤں میں لوگوں کا قتل عام کیا. پھر اس کے بعد بلوچستان مسلسل عذاب میں ہے مسلسل, اور فاٹا کے علاقے جو ہیں وہ جہنم بنے ہوئے ہیں, وہاں پر انسانی زندگی نارمل زندگی باقی نہیں رہی, اور اپنا سارا ملک جو ہے ایک مصیبت کا شکار ہے, اور ان کو سمجھ میں نہیں آ رہا ہے کہ بھئی مسائل کو حل کرنے کے لیے آپ کیا چاہتے ہیں, ڈائیلاگ کریں. اچھا پھر یہ ہم لوگ جا کر کرتے ہیں لڑنے کے لیے, میں حاصل خان سے اگر حاصل خان کو کل گورنر بنا دیا جائے تو میں لڑنے کے لیے چلا جاؤں گا, آپ گورنر اور مسائل حل کرو. بھائی ان کے پاس پونجی نہیں ہے, ہم چاہتے ہیں کہ جی زرداری صاحب سے بات کرو. بھائی زرداری صاحب کے پاس کیا ہے؟ گیلانی صاحب سے بات. پاکستان کی رولنگ اسٹیبلشمنٹ کے وہ عناصر جو مختلف اداروں میں بیٹھے ہوئے ہیں وہ یہ طے کریں کہ پاکستان کے لوگوں کے ساتھ وہ کس طرح رہنا چاہتے ہیں یا ان کو کس طرح سے اپنے ساتھ رکھنا چاہتے ہیں. اس
وفاق کے بارے میں آؤٹ آف ٹائم, جی ہر بہار صاحب کو انکلوڈ کرنا ہے مجھے. جی ہر بہار صاحب آپ گفتگو سن رہے ہیں, اگین آپ کا سٹانس وہی ہے؟
جی میرا تو سٹانس وہی ہے, میں ابھی بھی یہی کہہ رہا ہوں.
نہیں نہیں مہربانی کریں ہر بہار صاحب, آپ جو ہے آپ راستہ کھولیں بات چیت کا, ڈائیلاگ کا, گفتگو کا. آپ اپنے دوستوں کے ساتھ تو بات کریں, اپنے بھائیوں کے ساتھ تو بات کریں. آپ
بلوچستان میں انہوں نے اپنا فوج بھیجا, اسی دن سے راستے سارے بند. اب آزادی
کے راستے بند ہو گئے,
چلے گا آزادی
آپ کے راستے. آپ کے راستے اسٹیبلشمنٹ کے لیے بند ہو گئے ہیں. آپ میرے بھائی ہیں, دوست ہیں ہم آپس کے, ہمارے آپ کے بھائی بیٹھے ہوئے ہیں, امیر حاصل بزن جو بیٹھے ہوئے ہیں, نقطۂ نظر کا اختلاف ہو سکتا ہے, بات چیت کا اختلاف تو نہیں ہو سکتا. ہم ایک دوسرے کے ساتھ بیٹھ کر آپ بات تو کر سکتے ہیں, لوگوں کے ساتھ گفتگو تو کر سکتے ہیں نا.
میں اسی بات چیت کا ایجنڈے کا بات ہی کر رہا ہوں کہ میرا جب بات چیت جس سے ہوگا اس کو یہی کہا جائے گا کہ آپ بلوچستان سے اپنے فوج نکالے اور بلوچستان کو چھوڑے آزاد ہونے کے لیے, جیسے ایک آزاد ریاست تھا. تو آپ خود بھی کہہ رہے ہیں سندھ پہ ظلم ہوا, پشتون بھائی بول رہے ہیں پشتونوں پہ ظلم ہوا. یہ 60-65 سال پہلے کوئی یہ مسئلہ نہیں تھا, یہ جب تک جب پاکستان نہیں تھا. تو ہمیں اپنے وہ پرانا سٹیٹس کو برقرار کرنا چاہیے, تب سب قومیت ایک دوسرے کے ساتھ ایک انڈرسٹینڈنگ کے ساتھ رہ رہے تھے.
ہم اس جغرافیے میں تو ساتھ ہیں, یہ ہم نے
صاحب نقشہ تو ہمارا ایک ہے نا, نقشہ تو ہمارا ایک ہے, ہمیں ایک دکھاتا ہے. ہم کیسے الگ ہو جائیں, ہم کیسے الگ ہونے دیں, ہم کیوں نہ ساتھ رہیں.
ہم اینٹیٹی الگ ہے, ہمارا نقشہ ایک ہے. بالکل یہ نقشہ آگے بڑھتا ہوا سعودی عرب تک جاتا ہے, چائنا تک جاتا ہے, بالکل میں مانتا ہوں جغرافیکلی ہم وہیں پہ, لیکن ہمارا اینٹیٹیز, ہم انڈیپینڈنٹ اینٹیٹیز تھے, ہمارا شناخت جدا تھا, جدا گانا. ہم شناخت ویسے ہی رکھنا چاہ رہے ہیں.
شناخت مٹ رہی ہے شہربیار صاحب, روز شناخت مٹتی چلی جا رہی ہے, لوگ مر رہے ہیں شہربیار صاحب, معصوم بچے مر رہے ہیں, معصوم نوجوان مر رہے ہیں اور ان کو پتا بھی نہیں وہ کیوں مر رہے ہیں.
آپ کو ایک چیز بولوں گا, میں بھی افغانستان میں پناہ گزین کوئی 8-10 سال بیٹھا تھا, وہ بھی ہم بھی پناہ گزین رہے ہیں. ہمیں معلوم ہے کیا ہوتا ہے جب میرے قوم کے لوگوں کے لیے دوائی نہیں تھا اور وہ مر رہے تھے. میں نے یہ سب خود میں جیلا ہے, میں رہا ہوں ہلمند میں, ہر جگہ میں اور کابل میں, ہم نے یہ سب کچھ دیکھا. یہ نہیں بتائیں کہ ہمیں پتا نہیں ہے کہ جلاوطنی کا مطلب کیا ہے.
اچھا, اور آپ کے ساتھ اب کتنی اکثریت ہے؟
میں نہ اکثریت کا نہ اقلیت کا
نہیں, ابھی آپ کے ساتھ کتنے لوگ ہیں؟ میں جاننا چاہتی ہوں, میں جاننا چاہتی ہوں
وہ جو آزادی کا ہے
نہیں کون ہے وہ تو کہہ رہے ہیں. کتنے لوگ ہیں آپ کے ساتھ, کتنے ہیں بلوچ میں؟ تو تین سردار ہیں نا, ایک آپ ہیں, ایک مینگل صاحب ہیں, ایک بکٹی صاحب ہیں. مجھے بتائیں کتنے کتنے سردار ہیں سارے آپ کے ساتھ ملے ہیں؟
سب سے پہلے میں یہ سرداری نظام خود جو پاکستان کہتا ہے کہ خراب ہے, میں اس سے زیادہ کہتا ہوں کہ خراب ہے. اس لیے کہ پاکستان اپنے مفادات میں یہ سرداری نظام کو چلا رہا ہے. یہ وہ سرداری نظام نہیں ہے جو بلوچوں نے خود بنایا تھا ہزاروں سال پہلے. یہ وہ ہے کہ انگریزوں نے ڈسٹرو خراب کیا تھا, اس کے بعد پاکستان بھی ویسے. یہ سرداری نظام خود بھی خراب ہے بلوچوں کے لیے اور ان کو نقصان دے رہا ہے. یہ سارے سردار تو اسی لیے, جو مشرف نے کہا کہ 100-150 اس کے ساتھ سردار ہیں, وہ بالکل ٹھیک کہہ رہا تھا. سرداروں کی وجہ سے ہم آج غلام ہیں, انہیں کی وجہ سے ہم غلام ہیں وہاں بیٹھے.
شہریار صاحب کیسے بات آگے بڑھے گی مجھے بتائیں, حل کیا ہے؟ اگر آپ کہتے ہیں کہ فوج نکل جائے تو کم از کم کسی سے تو کہیں سے تو شروع کرنا پڑے گی نا بات, کہیں سے تو شروع ہوگی, کیسے شروع ہوگی
وہی بات چیت؟ تو وہ ہم جب ہمارے لوگ پیسفلی جو انڈیپینڈنس کا بات کر رہے ہیں, جیسے شہید غلام احمد بات کر رہا تھا, پیسفل ایک پولیٹیکل لیڈر تھا, تو ان کو انہوں نے ابڈکٹ کر کے ان کا مرغاب میں ان کا ہمیں ڈیڈ باڈی ملا. تو یہ ہو رہا ہے, یہ کوئی بھائی چارہ سمجھتا ہی نہیں. یہ صرف ایک طاقت جو ڈنڈے کے ساتھ ہوگا اسی کو ہی مانے گا. جو ڈرون اٹیکس ہو رہے ہیں وہاں تو چپ ہے, وہ بول رہا ہے ابھی تو مارو ابھی مارو, وہ تو مارتے ہی جا رہے ہیں. تقریباً خیبر پختونخوا میں ڈیلی ایک اٹیک ہو رہا ہے, وہاں کیا کیے بہادر قوم نے؟ یہ تو بلوچ جو کمزور ہیں ان پہ اپنا زور چلا رہے ہیں.
بلوچ کمزور ہیں تو ان کو طاقت دینے کے لیے آپ ان کو اسلحہ دے رہے ہیں؟
ہم طاقت دینے کے لیے سارے دنیا میں بات کر رہے ہیں, ہر ایک طرف بات کر رہے ہیں کہ لیبیا میں 100 لوگ مارے گئے تو سارا ویسٹرن پاور ایک ساتھ یو این ریزولوشن کے ساتھ آیا, وہاں سینکشن امپوز کیا. وہی ہم چاہ رہے ہیں کہ یہاں بھی وقت آئے گا جو ہمارے لوگوں کا یہ کاؤنٹ, ان کو پتا چلے گا کتنے مارے جا رہے ہیں, کتنے ابڈکٹ ہوئے.
لندن میں امریکی ایمبیسی کے سامنے بھی ہر بیار صاحب لندن میں امریکی ایمبیسی کے سامنے بھی بہت سارے لوگ اکٹھے ہوئے کہ بلوچستان کے لیے آواز اٹھائی جائے. انٹروینشن آپ چاہتے ہیں کہ امریکہ انٹروین کرے؟ اب
ہم کہتے ہیں انٹرنیشنل کمیونٹی انٹروین کرے, اسی لیے کہ انہوں نے یہ سارے چارٹرز بنائے ہیومن رائٹس کے, تو ان کو انٹروین کرنا ہی پڑے گا.
انٹروینشن اگر ہو تو آپ بات کریں گے؟
ہم آزادی کے لیے بات کریں گے, اس سے کم کچھ نہیں ہوگا ہمارا ڈیمانڈ ہے ہمارا.
اوکے لگاری صاحب, لاسٹ پوائنٹ آپ کا.
نہیں جی, مجھے تو لیبیا میں بھی امریکہ کا جانا مجھے تو نہیں قبول ہے, اور نہ اس کا افغانستان میں آنا ہم سمجھتے ہیں کہ وہاں ٹھیک ہے. اس کا عراق میں جانا ٹھیک تھا, نہ اس کا ویتنام میں جانا ٹھیک تھا, نہ اس کا کسی اور ملک میں جانا ٹھیک ہوگا، نہ بلوچستان میں آنا ٹھیک ہوگا، نہ ڈرون حملے ٹھیک ہیں، یہ سارا کچھ نہیں ہے ٹھیک۔ امریکہ یا امریکہ جو سلامتی کونسل سے ریزولیشن پاس کرا کے جو اٹیکس کرتا ہے وہ سارے ٹھیک نہیں ہے، اور ان کی کوئی اخلاقی کسی کی بھی قسم کی اس کی کوئی حیثیت نہیں ہے۔ میں کہتا ہوں کہ یہ مسئلہ بلوچوں کا ہے اور پاکستان کے وفاق کا ہے۔ پاکستان کو اپنے ایک صوبے کے ساتھ جو مالا مال ہے وسائل سے، اس صوبے کے لوگوں کی حاکمیت کا حق تسلیم کرتے ہوئے ان کے وسائل پر ان کا حق، اور یہ نہیں ہے کہ صرف اس کا، پنجاب پر پنجاب کا حق ہے، اور پنجاب اس حق کو استعمال کرے، انجوائے کرے، 100% کا حق ہے، سندھ کے لوگ اس کو انجوائے کریں۔ وفاق کو وہ اپنا حصہ دیتے ہیں، سارے کے سارے وفاق دنیا بھر میں وفاق ایسے ہی چلتے ہیں، وہ اکائیوں کے ساتھ، وحدتوں کے ساتھ، قومی وحدتوں کے ساتھ، صوبوں کے ساتھ، ریاستوں کے ساتھ مل کر وفاق چلتے ہیں، اور وفاق زیادہ لوگوں کو آزادیاں دیتے ہیں۔ وفاق اس بات کو سمجھے کہ ماڈرن وفاق بنے، وہ سیکیورٹی وفاق نہ بنے۔ خدا کے واسطے اس ملک کو سنبھالنا ہے، اور اس ملک کو سنبھالنے کے لیے پاکستان کے تمام لوگوں کا، جتنے لوگ ہیں ان کے اپنا اپنی جگہ پر حاکمیت کا حق تسلیم کیا جائے، اور سرائیکیوں کا اپنا حق ہے ان کو تسلیم کیا جائے۔
سوری، ایم آؤٹ آف ٹائم۔ بہت بہت شکریہ لگاری صاحب آپ کا، آصف بزنس صاحب آپ کا، اور ہربیار مری صاحب جو ہمیں لنڈن سے جوائن کر رہے تھے، ان کا بھی شکریہ۔ آپ نے گفتگو سنی آج، ہم نے آج بلوچستان پر کوشش کی کہ ایک ڈسکشن کریں جو کہ لمبی اور طویل ہوتی چلی گئی، اور ابھی بھی لگتا ہے کہ وقت کی کمی کے باعث ہم اس تفصیلی گفتگو کو آگے نہیں بڑھا پا رہے ہیں، اسی لیے ہم ایک اور پروگرام کریں گے کل بلوچستان پر۔ آپ دیکھنا ضرور یاد رکھیے گا۔ ٹمارو، اللہ حافظ۔ We'll be right back.